Ruth to
Oh, yes, yeah. Momino, mai aapko salaam karta. Gat jamaat jo hai, usme khula ka door hai. Walana Sultan Shah farmaya, jamaat mera ang hai. Jamaat ko salaam. Aajkal ek do roz mein satada chalu hota hai, batul khayal ka. اس کے لیے بہت لمبی آواز نہیں کرتا. میں آپ کے پاس انشاءاللہ 8-10 دن ٹھہروں گا. رے تو ہی میرا سچا سائیاں پیوچی جو جڑ جڑی ست ساجنے بھائی جو جڑ جڑی ست ساجنے سو رہن رہے کبھی نہ اکھڑے بھائی سو جڑ کبھی نہ اکھڑے جو لاکھ ملے لو محمد و آل محمد یعنی کہ درود و سلام محمد اور اس کی آل پہ قیامت تک جاری رہے. اور آج دیکھو 1400 سال ہوئے دنیا بھر کے مسلمان محمد اور آل محمد پہ درود بھیجتے ہیں. صلوات کو درود کہتے ہیں مسلمان لوگ. اور انشاءاللہ امام کی یہ نسل, امام کا سلسلہ, اہل بیت جو ہیں وہ قیامت تک رہنے والے ہیں. شاید اس کے بھی بعد, اور یہ صلوات جاری رہے گی. میں آپ کو ایک بات کہوں, صلوات کی بات کہوں. چلتے چلتے کوئی آدمی ملتا ہے, ہم کہتے ہیں یا علی مدد, تو وہ آدمی چپ نہیں رہتا, وہ کہتا ہے مولا علی مدد. اب آپ نے محمد اور محمد کی آل پہ سلام بھیجا, تو کیا یہ لوگ چپ رہیں گے؟ وہ آپ کو سامنے جواب دیں گے. ان کا جواب کیا ہوگا؟ سلامت اور خوشی. تم سلامت رہو, خوشی رہو, آباد رہو. رسول اکرم اور محمد رسول اللہ کی آج 1400 برس میں کتنی آل ہوئی, لاکھوں آدمی ہوئے اس کی آل میں. پھر حسن کبیر دین کے زمانے تک, یعنی 500 برس پہلے تک, پھر حسن کبیر دین کہتے ہیں کہ 7 لاکھ حسینی ہوئے. 700 حسینی, 7 لاکھ حسینی ہوئے. تو 500 برس میں تو اور بھی کئی ہو گئے. تو ایک صلوات پڑھو تو یہ لاکھوں محمد کی آل کے جو بزرگ ہیں وہ ہمیں دعا دیتے ہیں. تو ایک صلوات میں کتنا فائدہ ہے. اس لیے امام سلطان محمد شاہ زادہ فرمایا, صلوات بہت پڑھو, اس سے تم کو زور آئے گا, تمہاری طاقت دن بدن بڑھے گی, اور تمہارے دشمن دفاع ہوں گے. یہ فرمان اس وقت کیا جب امام سلطان محمد شاہ نے 1894 میں 1894 میں پہلی دفعہ چاند رات کی مجلس بنائی, اس وقت یہ فرمان کیا بہت صلوات پڑھو کہ تمہارا زور دن بدن بڑھے گا. صلوات پڑھنے سے انسان کے خیال پاک ہوتے ہیں, صلوات پڑھنے سے بدیاں دور ہوتی ہیں, صلوات پڑھنے سے گناہ معاف ہوتے ہیں, صلوات پڑھنے سے برکتیں ملتی ہیں, بیماریاں دور ہوتی ہیں, اور دل کی اندر جو خدورت ہے, دل کے اندر جو بے چینی ہے, وریز ہیں, یہ سب دور ہو جاتی ہے. صلوات پڑھو, زندہ رہو اللہم صلی اللہ. پھر کہتے ہیں کہ جو جڑ جڑی ست ساجن ہے, جڑ کہتے ہیں فاؤنڈیشن کا, رہن رہے اپار. جڑ کیا ہے؟ یہ جڑ ہے ایمان. ایمان کی بخشش خدا کی ایک عظیم نعمت ہے. رسول اکرم فرمایا کہ خدا کی سب سے بڑی نعمت جو ہے وہ ایمان ہے, اس لیے کہ ایمان سے ہم خدا کو یاد کرتے ہیں. کم نصیب ہے وہ لوگ کہ جن کو ایمان نہیں. خدا جب راضی ہوتا ہے تو اس کو ایمان کی بخشش دیتا ہے. ایمان کیا ہے؟ خدا کی ہستی کو قبول کرنا. خدا تعالیٰ کی ہستی کو قبول کرنا یہ ایمان ہے, اور جب ایمان آتا ہے تو خدا کی امداد آتی ہے. یہ جو بخشش ہے اس مولا کی, یہ ایسی ہے. پیر کہتے ہیں کہ دنیا کے جتنے بھی لوہار ہیں, لوہار کہتے ہیں بلیک سمتھ کو, وہ اپنے ہتھوڑے لے کے آئے تو بھی یہ جڑ توڑ نہیں سکتے. ایمان ایک ایسی چیز ہے کہ موت بھی اس کے سامنے ڈر جاتی ہے. ایسے ہماری ہسٹری کے اندر بہت سے واقعات ہیں کہ ایمان کی خاطر اپنے گلے کٹا دیے. پہلی لڑائی تھی ورلڈ وار فرسٹ, 1914 سے لے کے 1919 تک یہ وار چلی. 5.5 برس یہ لڑائی چلی. ایک طرف ترکی اور جرمنی کے ساتھ تھے, دوسری طرف برٹش اور یورپ کی دوسری طاقتیں تھیں. ترکی اس وقت جرمنی کے ساتھ ملا ہوا تھا. اس وقت ترکی پہ سلطان عبد الحمید کا راج تھا, وہ سنی تھا اور شیعوں کا دشمن تھا. سیریا میں ہمارے 2.5 لاکھ اسماعیلی تھے. پیسے کی سخت ضرورت تھی. سلطان کو کسی نے کان میں کہا کہ آغا خان برٹش کا دوست ہے, اور آغا خان کے مرید ادھر سلمیہ میں سیریا کے اندر وہ پیسے بھیجتے ہیں اس کو, اور ان کے پاس بہت پیسے ہیں. اس نے آدمی بھیج کے, پرسنلی آدمی بھیجا سیریا کے گورنر کو, میسج دیا کہ اسماعیلیوں کے پاس سے پیسے نکالو. اس وقت ایک مشنری دائی تھے اور ایک مکھی تھے, ان دونوں کو بلا کے کہا ہم نے سنا تمہارے پاس بہت مال ہے, آغا خان کو بھیجتے ہو. انہوں نے کہا ہمارے گھر آ کے تلاش کر لو. کچھ نہیں, انہوں نے یہ مال زمین میں دفن کر دیا تھا. ان دونوں کو, مکھی کو اور دائی کو, اس نے قید میں رکھا, جیل میں رکھا, کھانا پینا بند کر دیا. وہ جیل میں بیچارے گزر گئے. لیکن دو آدمی رات کو پاؤں سے نکلے, الگ الگ رستے سے 3-4-6 مہینے کے بعد بمبئی پہنچے. یہ واقعہ 1916 کا ہے. بہت برس پہلے میں نے کسی وائز میں اس کا ذکر کیا تھا. جب یہ بامبے آئے تو مولانا سلطان محمد شاہ کی بامبے کے اندر پدرامنی تھی. مکھی کامڑیا کو مل کے امام کے حضور میں پہنچے. دنیا بھر میں امام بہت ناراض ہوئے, دلگیر ہوئے, اور امام نے ان کو یہ خبر دی کہ میرے یہ دو مرید گزر گئے ہیں, جیل میں مر گئے ہیں. کامڑیا حاجی, حاجی کامڑیا کھڑے تھے نزدیک. جی خدا مل, ابھی سنو. کہہ رہے ہیں کامڑیا حاجی کو, سلطان عبد الحمید کو کہہ دو کہ تم نے میرے مکھی میرے دائی پہ ظلم کیا ہے, اما ہم تمہاری سلطنت کے ٹکڑے کر دیں گے. ابھی کمڑی حاجی تھوڑا ادھر جا کے اس کو کہے, لیکن امام کے منہ میں سے یہ چیز نکل گئی. اے مومنو, صرف ہم اسماعیلی جانتے ہیں کہ امام ہے وہ خدا کا نور ہے. اس کے منہ سے جب کوئی چیز نکلتی تو تمام کائنات میں ساری کوسموس کے اندر چینجز ہو جاتے ہیں. سلطان عبدالحمید مارا گیا, جیل میں گیا, اس کی سلطنت بگڑ گئی, ٹکڑے ہو گئے. سارا مڈل ایسٹ اس کا تھا, افغانستان تک اس کی حکومت تھی, اور ادھر لیبیا, الجیریا, موروکو تک اس کی حکومت تھی, ٹکڑے ہو گئے. امام جو ہے میرا, یہ جو میں نے آپ کو یہ قصہ سنایا ہے 1916 کا, اس کے کہنے سے میرا مقصد یہ تھا کہ مذہب کی خاطر ہر قیمت کے اوپر بھی جو مومن ہوتا ہے وہ جان دے دیتا ہے, لیکن اپنا مذہب نہیں چھوڑتا. یہ جڑ ایسی ہے کہ مکھی مر گیا, بھوکے مر گیا, دائی مر گیا اندر, بھوکے مر گیا, لیکن انہوں نے اپنا ایمان خراب نہیں ہونے دیا, اپنے امام پہ قربان ہو گئے. یہ جڑ ہے ایمان کی. ایمان ہر حالت کے اندر انسان کو وہ طاقت دیتا ہے کہ دنیا کی کوئی طاقت اس کو چھین نہیں سکتی. ایسے ہزاروں قصے ہماری اسماعیلی تاریخ کے اندر موجود ہیں. حضرت امام کی شناخت, حضرت امام کی فرمان برداری جب انسان کو ملتی ہے تو اس سے زیادہ خوش نصیب کوئی نہیں. اس کی شناخت یہ ہے کہ یہ خود نور ہے. اس سے دل میں یقین اور خوشی جو ہوتی ہے, اس سے وہ عمل کرتا ہے امام کے فرمان پہ. اور جب امام کے فرمان پہ عمل کرتا ہے تو میں نے ابھی آپ کو کہا کہ امام کے مکھ میں سے جو چیز نکلتی ہے تو ساری خدا کی خدائی کائنات کے اندر چینجز ہو جاتے ہیں. ہر شے اس کے قبضے میں ہے. تو یہ جو ایمان ہے, یہ ایک بہت بڑی خدا کی طاقت اور بخشش ہے. پہلے ایمان ہونا چاہیے. اگر ایمان نہیں تو باقی اس کے بعد سب کچھ غلط ہے. بیت الخیال روح کو اوپر پہنچانے کی بات ہے. بیت الخیال اپنی روحانی طاقت کو بڑھانے کی بات ہے. لیکن اگر ایمان کمزور ہے تو بیت الخیال ہزار برس بھی کرو کچھ نہیں ہوگا, کیونکہ ایمان نہ ہونے کی وجہ سے بیت الخیال میں جو ہونا چاہیے وہ نہیں ہوگا. ایمان کا پہلا کام یہ ہے کہ اگر امام کہے بیٹھ جاؤں تو بیٹھ جاؤں. بہانہ مت بناؤ کہ نہیں میرے گھٹنے دکھتے ہیں میں نہیں بیٹھ سکتا. اگر امام کہے کھڑے ہو جاؤ تو کھڑے ہو جاؤ. اس میں کوئی عذر نہیں ہونا چاہیے کہ میں نہیں کر سکتا. امام کے فرمان کے سامنے نہیں ہونی چاہیے, اس کا حکم سر پہ اٹھو. یہ فرمان برداری انسان کے اندر روحانی طاقت پیدا کرتی ہے. فرمان برداری کرنے سے انسان کو نور ملتا ہے, اور پھر وہ جو صبح عبادت پہ بیٹھتا ہے تو اس کو وہ بخشش ملتی ہیں کہ جو انسان کی زبان کہہ نہیں سکتی. وہ آدمی گنگا ہو جاتا ہے. جو جڑ جڑی ست ساجنے رہن رہے اپار, وہ ہمیشہ رہنے والی ہے. سو جڑ کبھی نہ اکھڑے جو لاکھ ملے لوہار. کتنی قربانیاں کی. میں 1962 میں ایران گیا, سارا ایران پھرا, دو مہینے رہا ادھر. اور ایران کے نارتھ میں شمال کے اندر وہاں جا کے دیکھا, ایسے ایسے قصے دیکھے کہ اسماعیلیوں کے اوپر کیسے کیسے ظلم ہوئے ہیں. ایک جگہ مکھی کمڑیا اور کچھ لوگ جو میرے ساتھ تھے, یہ میں بات کرتا ہوں, دیز باد بالا एक गांव का नाम है दिस बाद बाला, पाया भी है दिस बाद पाया, दिस बाद बाला जो ऊपर ऊंचा था। उस इलाके के अंदर घूमते घूमते मुझे मुखी साहब कहते हैं, ये देखो क्या देखा, दरख्त की टहनियों में कुछ हड्डियां लटक रही हैं। मुझे बोले टर्की के जमाने में, सुल्तान अब्दुल हमीद के जमाने में यहां इस्माइलियों को उल्टा टांग देते थे, पांव ऊपर सिर नीचे और बांध देते थे, वो यूं ही लटकता लटकता मर जाता था, गल जाता था, सड़ जाता था, हड्डियां जुदा हो जाती थी। कुछ हड्डियां इसी तरह दरख्तों के ऊपर अटक गई जो आज तक किसी ने उसको हटाया नहीं। इस्माइलियों ने बड़े जुल्म उठाए, बड़ी सख्तियां उठाई है, लेकिन फिर भी उनका ईमान पक्का रहा, आज तक ये मजहब चलता आता है। आद उनाद थी ही पंथ साचो, आद उनाद वो वक्त है, आद उसको कहते हैं कि इंसान की क्रिएशन से पहले, और उनाद उसको कहते हैं कि जो उससे भी पहले हो गए। हजरत इमाम सुद्दर मुहम्मद शिकायत फरमान है कि आद उनाद से ये हमारा पंथ, ये मजहब चला आता है, क्योंकि ये मजहब क्या है, हजर इमाम का हुक्म मानना, ये हमारा मजहब है। ये तमाम चीजें जो हम जमात खाने के अंदर करते हैं, ये जो रसूम है, ये रस्में इसलिए हैं ताकि हमारे बच्चों को हमारे दीन का पता चले और इनके अंदर हमें बरकत मिलती रहे। न्याज पीने से दिल साफ होता है, न्याज इमाम ने खुद ने बनाई है। न्याज पीने से बीमारी दूर होती है, न्याज पीने से यकीन कामिल होता है, दसवंद देने से इमाम की मोहब्बत बढ़ती है, मेहमानी लाने से, ईमान को मेहमानी खिलाने से हमें दुनिया के अंदर बरकत मिलती है। एक बहुत गरीब शख्स था, मेहमानी रखी इमाम सुल्तान मोहम्मद शाह के हुजूर में। पुराने जमाने के अंदर बड़े मजे थे, हर साल मौलाना सुल्तान मोहम्मद शाह बम्बई आते थे और 40-40, 50-50 मेहमानियां रोज कबूल करते थे। एक कुर्सी रखी होवे सामने, पाट पे मेहमानियां पड़ी होवे, सारी फैमिली ऐसा करके बैठी होवे, एक इधर है, एक उधर है, एक उधर है, इधर है, और इमाम उठ उठ के हर कुर्सी पे जावे, यानी के उनके घरों पे जाता था, इस तरह से होता था। सख्त गरीब शख्स था, रो पड़ा मौला के सामने, क्या है, कहता खुदावंद ये मेहमानी मेरी नहीं है, मेरे भाई की है, मेरी सख्त हालत ऐसी 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 है। हजरत इमाम उसको कहते हैं हमको मेहमानी खिलाओ, मेहमानी करो, क्योंकि जब हम आपस में किसी को कुछ खिलाते हैं तो उसको भी मन होता है वो हमको खिलाता है। ये जो रेसिप्रोसिटी है ना, हम मौला को जो देते हैं वो रखता नहीं है, वो एक का तो 10 गुना ज्यादा देता है, हमको मेहमानी खिलाओ। अगर अल्लाह मेरा खुदा न करे किसी को माल की तकलीफ होवे, इमाम को मेहमानी दो, लेकिन याद रखो मेहमानी से ऊंची दसवंद है। मेहमानी करो और दसवंद ना दो, कुछ नहीं होगा, क्योंकि दसवंद उसका हक है और मेहमानी हम उसको इसलिए देते हैं कि हमको खुशी होवे। ठीक है, किसी दोस्त से आप पैसे ले आओ, $1,000 उधार मांगा, उसको बोलो मैं तुमको 30 तारीख को वापस कर दूंगा, अभी 30 तारीख नहीं हुई, वापस नहीं किया, और उसको बोलो चलो ना चाय पियेंगे, तो चाय पिया, खाना खिलाओ, लंच लेवे ले जाओ, तो ये खाना ये लंच से वो जो कर्जा है वो तो माफ नहीं होने वाला, वो तो खड़ा है। दसवंद जो है वो इमाम का हक है, उसको खाने वाला इमाम का दुश्मन है, इसलिए कि उसने इमाम का हक खाया है, और वो कभी ऊंचा नहीं आएगा, कितनी भी इबादत करे, कितनी भी मेहमानियां करे, मेहमानी न करो चलेगा, लेकिन दसवंद बराबर दो, मेहमानी करो, इससे हमको रिजक में बरकत होगी। लेकिन जो दसवंद है उससे तो आसमान जमीन कांपते हैं। दसवंद देने से ईमान मजबूत होता है। दसवंत देने से अंदर रोशनी होती है, दसवंत देने से बरकत होती है, दसवंत देने से आफतें दूर होती हैं, दसवंत देने से खुदा की बरकतें उतरती हैं, वो दीन और दुनिया में चढ़ता रहता है, क्योंकि मौला उसका पार्टनर है। वो जो बिजनेस करता है उसमें मौला का हक है, इसलिए जब वो मौला को हक देता है तो मौला उसको दो आशीष देता है। हमारे मजहब की जो दो फाउंडेशंस है, ये जड़ की बात जो मैं कर रहा हूं ईमान की, ईमान टिका हुआ है दो चीजों पे, दसवंत और दुआ, तीन वक्त की दुआ और दसवंत, इनके ऊपर ईमान टिका है। इनमें से अगर एक टूट गया, खराब हो गया, तो ईमान टूट जाएगा। दसवंत बहुत आला दर्जे की कुव्वत है। बैतुल ख्याल में अगर आगे बढ़ने का शौक है, अल्लाह मेरे अपनी दसवंत ठीक करो, अपनी दसवंत ठीक करो, क्योंकि दसवंत जो है ना वो उसका हक है। उसके हक में उंगली कभी मत डालो, सोचना भी नहीं। और अपनी छोटी औलाद को, छोटी औलाद से मेरा मतलब छोटी उम्र से, उनको अपने घर पे बैठ के दसवंत की बातें किया करो, ये इमाम का हक है। फिर कहते हैं कि शाह पीर ने तुम्हें लोभी मत जानो, यानी इमाम को, पीर को ऐसा मत समझना कि इसको लालच है हमारे पैसे की, वो पैसा उसके पास में हिसाब है, इमाम है, मालिक है। लड़ाई हुई, उस लड़ाई के अंदर, अली के जमाने की बात है, लड़ाई हुई, काफर लोग भाग गए, हार गए। इनमें से एक बहुत बड़े घराने की एक लड़की, वो भी माल गनीमत में आ गई, तो अली को वो जो बांटने वाले थे उन्होंने इस लड़की की अजमत और बड़ाई देख के कहा कि इसको खलीफा के पास भेज दो। तो मुर्तजा अली के घर में ये बांधी आ गई, वो जमाने में ये सब गुलाम होते थे, घर पे आ गई। घर की गरीबी देख के, मौला अली खलीफा है, अमीर है, घर में कोई फर्श नहीं, मिट्टी है, घर में पलंग नहीं, एक गदेला था चमड़े का, उस पे सोते थे। ये हालत देख के घबरा गई, इधर मैं गुलामड़ी बन के आई हूं, स्लेव गर्ल बन गई, कुछ काम निकला और मुर्तजा अली कूफा से बाहर चले गए। ये जो लड़की थी बड़ी काबिलिश लड़की थी, मौला की गैर हाजिरी में इसने कुछ जड़ी बूटी मुहैया की, और बहुत बड़ी शील्ड थी पीतल की, पीतल यानी ब्रास, ब्रास की शील्ड थी, लड़ाई के वक्त मौला काम करते थे उससे ढाल बना के। इसने आग जलाई, इस शील्ड को तपाया, और वो जो इसने सामान तैयार किया था उसके ऊपर मला, वो सारी ढाल सोने की बन गई, क्योंकि वो लड़की जो थी वो कीमियागर थी। बड़ी खुश हुई दिल में कि अब मुझे मौला आजाद कर देगा। जब मौला वापस आए, मौका देखा, कहती कि सरकार एक बात कहनी है। क्या है? आपकी ये गरीबी देख के मुझे बहुत तरस आया है, मैंने ये ढाल सोने की बना दी है, तो अब मुझे आप आजाद कर दो। मौला ने ढाल देखा, दो हाथ में पकड़ के इसको जोर से ऐसा हिलाया, वो वापस ब्रास की बन गई। हैरान हो गई। मौला फरमाया, तू ये समझती है कि मैं गरीब हूं? इधर बाहर एक पत्थर पड़ा था, मौला ने पांव से ठोकर मारी, वो सोना बन गया। हैरान हो गई, पांव पे पड़ी। मौला कहता है, ये मेरा एक तरीका है जिंदगी का, मुझे ये मालो दौलत, ये मेरे नौकर है, पैसे की जरूरत नहीं, ये तो दीन और दुनिया का बादशाह है। हमारे दो, पांच, दस, बीस, पच्चीस, पचास डॉलर से क्या हजर इमाम के घोड़े चलते हैं? ये तो खुशनसीबी है कि वो कबूल करता है। याद रखो, दीनदारो, इस्माइली दीन का जो एसेंस है ना, वो ये दसवंत बराबर दो, तीन वक्त की दुआ जिधर भी हो, जमात खाने नहीं पहुंच सके यहां सही, लेकिन दुआ पढ़ लो, कभी लेट हो जाओ कोई बात नहीं, लेकिन दुआ पढ़ो। और अब रही बात जमात खाने की, तो मैं अपनी आवाजों में बहुत दफा कह चुका हूं, मैं तीन बरस के बाद आया हूं आपके पास, इस बात इस जमात खाने में आवाज कर चुका हूं। जमात खाना ये हाजिर इमाम का घर है, जितने भी दुनिया में अंदर 1,00,000 जमात खाने भी होंगे तो ये 1,00,000 घरों के अंदर उसका नूर चमक रहा है हर वक्त सुबह शाम। ऐसा नहीं है कि सिर्फ शाम को ही दुआ पढ़ने आते हैं तभी होता है, दिन के वक्त भी उसका नूर यहां मौजूद है, 24 घंटे उसका यहां नूर मौजूद है। इसलिए दिन हो के रात हो, जमात खाना इमाम का घर है। हजरत इमाम ने जब भी फरमान किए तो वो ऐसा नहीं कहता व्हेन यू गो टू जमात खाना, ऐसा नहीं बोलता व्हेन यू कम टू जमात खाना, क्योंकि ये उसका घर है। जब तुम मेरे घर पे आते हो तो मैं खुश होता हूं, लेकिन जब तुम नहीं आते तो मुझे दुख होता है, और ऐसा दुख होता है कि ऐसा दुख कोई और चीज मुझे नहीं दुखी करती, हमारे जमात खाने आने से वो खुश होता है। और जब वो धनी खुश होता है तो बरकतें मिलती हैं, और जब वो नाराज तो नहीं होता लेकिन कहता है मुझे हर्ट करता है, मुझे दुख होता है जब तुम जमात खाने नहीं आते, इट हर्ट्स मी मौला कहते हैं। और ये ऐसा हर्टिंग है कि और कोई दूसरी चीज इतना मुझे दुख नहीं देती जितना ये कि तुम जमात खाने नहीं आते। अब मुझे बताओ, जमात खाने नहीं आया यानी मौला को दुख दिया, तो उसकी इबादत फलेगी? मुर्शिद को दुख देने वाला इबादत करे उसकी इबादत रद्द है, उसको बरकत नहीं मिलती, उसकी तंदुरुस्ती अच्छी नहीं, घबराता रहता है, डिप्रेशन हो जाती है, क्या मेरा क्या होगा, उसको यकीन नहीं, कितनी आफतें बलाएं इधर उधर से चली आती हैं। जमात खाने ना आया, इमाम को उसने दुख दिया है। और दुख देने वाला बंदगी करे के कुछ भी करे, इमाम को दुख दे के सुखी हो सकते हैं? मैं उधर से चलता हूं, जो जड़ जड़ी सत साजने, ये जड़ है ईमान की, ईमान उसकी बख्शीश है, और ईमान टिका हुआ है दसवंत और चावल तीन वक्त की दुआ पे। और इसके लिए जब हम हजर ईमान को मोहब्बत करते हैं तो हम तो जान देने के लिए तैयार हैं, मोहब्बत होनी चाहिए, और मोहब्बत दसवंत के बगैर मोहब्बत नहीं होती, दसवंत के बगैर ईमान कामिल नहीं होता, दसवंत के बगैर दिल को शांति नहीं मिलती, कई तरह के दुख आके उसको नुकसान पहुंचाते हैं। दसवंत माले वाजिब है, इसलिए हमारे मजहब के ये जो फाउंडेशन है इसको बैतुल ख्याल में काम आना है, इसलिए अपनी फाउंडेशन को दुरुस्त करो। 7 दिन का सतारा इमाम सुल्तान मोहम्मद शाह ने 12 सतारे कहे थे जंबार में, बैतुल ख्याल के 12 सतारे थे, हर महीने एक सतारा शुरू किया जाता था। दूसरी दफा जब मौला जंजबार आए तो फरमान किया 7 औरतों के लिए 5 मर्दों के लिए, क्योंकि उस जमाने में औरतों का जमात खाना जुदा होता था, एक ही हॉल में नहीं होता था। कभी जंजबार जाओ तो देखना उधर जंजबार के जमात खाने के अंदर औरतों का जमात खाना ही जुदा है। लेकिन फिर बाद में इमाम ने 5 सताड़े कर दिए, और हजर इमाम के पास पाकिस्तानियों ने कुछ अर्ज की होगी तो मां बाप फरमाया अच्छा 4 बना दो, 4 हो गए। अभी क्यों ऐसा हुआ, मां को अर्ज करने की क्यों जरूरत पड़ी? मैं आपको एक बात कहूं था, आप में से ऐसे लोग भी हैं जो इंशाल्लाह कल लीडर बनेंगे, आप में से कोई मुखी बनेगा, कोई प्रेसिडेंट बनेगा, और यह सिलसिला तो जारी रहेगा ना। हजर इमाम बैठा है आराम से और खुद ब खुद बगैर किसी के कहने से उसने कोई हुक्म किया, وہ امر الہی ہے, وہ حکم خداوندی ہے, وہ آسمان زمین کے اندر کام کرتا ہے. لیکن کبھی کبھی ہمارے لیڈر مولا کے پاس جا کے کہتے ہیں, خداوند یہ فلانی چیز ہے یہ ہمیں ٹھیک نہیں ہے. اچھا چلو چھوڑ دو, مولا نے اس چیز کو نکال دیا. ابھی میں آپ کو مثال دوں, سلطان محمد شاہ نے فرمایا بیت الخیال کے ستاڑے میں گوشت مچھی مت کھاؤ. اچھا یہ سلسلہ چلا آتا تھا, لیکن کچھ ایسے لوگ نکلے, سلطان محمد شاہ کا وارہ ختم ہو گیا اور حاضر امام بیٹھے, تو انہوں نے سوچا کہ بھئی یہ ہارورڈ کا گریجویٹ ہے, نیا نیا آدمی ہے, اس کو تھوڑا بنا لے میں. خداوند ہم مسلمان ہیں, گوشت مچھی سے بغیر نہیں رہ سکتے. بولا نا حاضر امام نے کیا بولا, پتہ ہے ہو سکے بن سکے تو ٹھیک ہے, نہ سہی. اب وہ جو فرمان ہے وہ اپنی جگہ پہ قائم ہے کیونکہ اس نے خود نے فرمان کیا. اب ہم اس فرمان کو توڑ مروڑ کے امام کے منہ سے نکلوانا چاہتے ہیں, اچھا چلو کھا لو مچھی کوئی بات نہیں. یہ فرمان نہیں ہے, ہم نے امام کو عرض کر کے اتنی سہولت لے لی, یہ فرمان نہیں ہے. جو وہ کہے وہ فرمان ہے. ہمارے کہنے سے اگر کوئی چیز بدل گئی یہ رہی چائے. دیندارو مولا کہتا ہے کہ صبح 4 بجے سے پہلے چائے مت پیو. یہ بیت الخیال کی بات کرتا ہوں, چائے حرام نہیں ہے. کیوں کہا مولا نے, وہ مولا بہتر جانتا ہے. اس وقت بھگت بیٹھا ہوا تھا, کہتے خداوند ہم صبح چائے پیتے ہیں نیند ٹالنے کے لیے کہ ہم کو نیند نہ آوے. ایسا اچھا دیکھو, نیند نہ آوے اس کے لیے تم چھوٹی کاوے کی پیالی پیو, کی چائے نہیں پیو. کھوجا مانے, آج تک ہم چائے پیتے ہیں. ہر ایک آدمی کے گھر میں آج الیکٹرک کا زمانہ ہے, 2 منٹ میں چائے تیار ہو سکتی ہے. گھر پہ نہیں پیئیں گے, جماعت خانے پیئیں گے. اور کئی لوگ تو جیسے ہی 4 بجے عبادت شروع ہوتی ہے اٹھ کے باہر جاتے ہیں اور چائے پیتے ہیں. فرمان محبت کہاں گئی؟ ہمیں چائے اتنی پیاری ہے کہ ہم نے عبادت چھوڑ دی اس کے لیے. اے مومنوں اپنے دل میں سوچو تو صحیح, کیا کر رہے ہو؟ اور میں ایک اور بات پوچھوں, دسوند کی بات میں نے کی ہے, آپ کو میری جیسی باتیں کوئی مشنری نہیں کریں گے. اس لیے کہ مجھے امام سلطان محمد شاہ نے حکم کیا ہے, اے ابو علی حق بات کہنا, کوئی سے ڈرنا نہیں, میرا ہاتھ تمہارے سر پہ ہے. میں یہ پوچھوں, جو آدمی ہر روز چائے پیتے ہیں جماعت خانے میں, ایک برس میں کبھی 100 دفعہ چائے پی تو 10 سینٹ بھی گنو تو $10 ہوتے ہیں. یہ چائے میں جو پی ہے کبھی 10 سینٹ نکالی؟ کیونکہ یہ مال مولا کا نہیں ہے اور مولا کا مال تو کھا بھی نہیں سکتے. لیکن مکھی کمریا یا فنڈ فاڑا کر کے ہم نے چائے بنائی تو ہم چائے روز پیتے ہیں. ہم کو کبھی یہ خیال آیا کہ اس چائے کے میں 2 سینٹ 10 سینٹ تو دوں؟ مذہب جو ہے نا وہ انسان کو بیدار کرتا ہے, اویکننگ دیتا ہے. مذہب انسان کے اندر نور پیدا کرتا ہے, مذہب انسان کو لائٹ دیتا ہے, اس کے ہر کام کا جائزہ لیتا ہے, میں یہ کر رہا ہوں ٹھیک ہے یا نہیں. ہر وقت اپنے ایکشن کا, اپنے خیال کا, اپنے عمل کا وہ تول کرتا رہتا ہے. از اٹ اوکے کیا یہ جو میں کر رہا ہوں برابر ہے؟ اپنے دل سے پوچھو, بیت الخیال پہ واز کرو, بھائی کرو ٹھیک ہے کیا کرے. یہ باتیں ہیں جو بیت الخیال کو اونچا اٹھاتی ہیں, جو میں آپ کو کر رہا ہوں. اپنی حالت کو ایسا بناؤ کہ بیت الخیال آپ کو پر لگا دے دے, ایروپلین کی طرح اڑتے رہو. اعمال سب سے بڑی چیز ہے, فرمان برداری سب سے بڑی چیز ہے, دل کے اندر امام کی محبت ہونی چاہیے. وہ لوگ بھی تھے, کنواں ہے کنواں ویل, اس کے اوپر پاٹیاں رکھ کے کالا روڑا اس پاٹیے پہ بیٹھتے تھے, نیچے پانی ہے, ذرا جھوکا جائے تو گر پڑے پانی میں, لیکن یہ پاٹیا کے اوپر, اس پلینک کے اوپر کالا روڑا 6 گھنٹے رات کو 12 بجے سے لے صبح 6 بجے تک 6 گھنٹے عبادت کرتے تھے. ایسے لوگ بھی تھے نا, 6 گھنٹے عبادت. کسی نے پوچھا, بھگت صاحب یہ کنویں کے اوپر آپ نے ایسا پاٹیا لگایا؟ کہتے بیٹا بات ایسی ہے, گرمی بہت ہے تو کنویں کے اوپر اس طرح بیٹھنے سے نیچے سے پانی کی ٹھنڈک ملتی ہے, آرام سے بیٹھا ہوں. بیٹھا 6 گھنٹے عبادت میں بیٹھا ہے پلینک کے اوپر, ذرا جھونک آ جاوے تو اندر گر پڑے, لیکن جھونک آوے ہی نہیں. جب گزر گیا تو امام سلطان محمد شاہ فرماتے ہیں, واللہ کالا روڑا جب دنیا میں حیات تھا تو 4 آسمان تک کی اس کو خبر تھی کہ 4 آسمان میں کیا ہو رہا ہے. ہماری جماعت کے اندر بڑے بڑے زبردست بہادر آدمی پیدا ہوئے ہیں, بڑے بڑے عابد پیدا ہوئے ہیں, بڑے بڑے طاقتور پیدا ہوئے ہیں. وزیر رحمو گوادر والے جب گزر گیا تو ماں باپ کہتا ہے کہ 10,000 آدمیوں کو اپنے ساتھ لے گیا ہے اور ہم نے اس کو اہل بیت میں قبول کیا ہے. کیسا آدمی ہوگا کہ ایمان کے اہل بیت میں ممبر بن گیا, جیسے کہ مولا علی کے زمانے میں سلیمان فارسی کو اہل بیت کا درجہ ملا اور اس کو کہا 10,000 آدمیوں کو تار گیا. وزیر اسماعیل گانگی گزر گئے تو امام علی شاہ ماما اپنے اس کو پیر کا درجہ دیا ہے. کیسے کیسے لوگ تھے. آج بھی الحمدللہ میں ساری دنیا میں جماعتوں میں گھومتا رہتا ہوں, آج بھی ہماری جماعتوں کے اندر ایسے لوگ ہیں, ایسے بہادر روحانی لوگ ہیں, آج بھی ہیں, لیکن میجورٹی ہماری جماعتوں کے اندر آڑسو ہیں, لیزی ہیں, کمزور ہیں, بے درکار ہیں, پرواہ نہیں مذہب کی, مذہب کے لیے سیریس نہیں ہے ہماری جماعت کے میجورٹی لوگ جو ہیں, بڈھے بچے عورتیں مرد سب کو ملا کے کہتا ہوں, ہماری جماعت کے اندر موسٹلی لوگ جو ہیں اپنے مذہب سے بے درکار ہیں, لیزی ہیں, کیئر نہیں کرتے, تو مار کھاتے ہیں. اے مومنو, یہ مذہب نبیوں کا مذہب ہے, پیروں کا مذہب ہے, یہ مذہب نورانی مذہب ہے. عام دنیا میں جتنے مذاہب ہیں ان کے سامنے اپنے مذہب کو سامنے مت رکھو, اس کی کوئی ہستی بھی نہیں ہے کسی کی, یہ نور ہمارے اندر موجود ہے, اپنے مذہب سے فائدہ اٹھاؤ اور واللہ باللہ فائدہ ملتا ہے. حضر امام سے محبت کرو, اور محبت نہیں ہوگی جب تک کہ 10 ون برابر نہیں, اور 10 ون برابر ہوئے دعا پڑھو برابر, ایمان مضبوط ہوگا, اور ایمان جو ہے نا وہ نور ہے, ایمان نور ہے. جب ایمان چمکتا ہے تو سارا انتکرن بھی اور سہر باہر بھی اس کی زندگی نور سے بھر جاتی ہے. اپنی مذہب کو سمجھو, سٹڈی کرو, ہمت رکھو, قابل ہو رہو. مولا آپ کو دین و دنیا میں سکھی آباد کرے, نیک امیدیں پوری کرے, نافرمانی سے بچاوے, بدیوں برائیوں سے بچاوے, گناہوں سے بچاوے. میں ایک بات اور کروں, ہم ہر روز دعا مانگتے ہیں مولا گناہ معاف کر, لیکن یہ دعا بھی مانگو کہ یا مولا گناہ سے بچا, گناہ سے بچنے کی مولا سے طاقت مانگو. آپ کے روزی روزگار میں مولا برکت دے وے, آپ کی آل اولاد میں سکھ شانتی محبت اتفاق دے وے, آپ کے صحت و تندرستی میں برکت دے وے, آپ کی نیک امیدیں پوری کرے, آپ کے دشمنوں کو دفع دور کرے, آفت بلائیں دفع دور کرے, رحمتیں دے وے, نوازشیں دے وے, نعمتیں دے وے, برکتیں دے وے, خوشیاں دے وے, اپنی پناہ اور چھتر چھایا میں رکھے, سکھی آباد رہو.